यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्णय। परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अघि बढ़ने नेकपा प्रचण्ड नेपाल समूहको निष्कर्ष। देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिले पछि नहट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सब व्यवस्थापन, मृत्युको कारण विश्लेषण लगायतका आधारमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या 619 थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र जर्मनी, नेदरल्याण्ड लगायतका मुलुकमा कोरोनाको तेस्रो लहर शुरू, स्वास्थ्य सम्बन्धी सावधानी नअपनाए कोरोना संक्रमण थप भयावह हुने भारतीय स्वास्थ्य मन्त्रालयको चेतावनी। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठकले प्रतिनिधि सभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा स्थायी समिति बैठकले सर्वोच्च अदालतले गरेको निर्णयमाथि आशंका भए पनि संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोही अनुसार अघि बढ़ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार गिमालीले जानकारी दिनुभयो। बैठकले मुलुकमा राजनैतिक अस्थिरताको श्रृंखला शुरू नहोस् भन्नका लागि पनि पार्टीका तर्फबाट आवश्यक पहल कदमी लिने निर्णय गरिएको प्रवक्ता गिमालीले जानकारी दिनुभयो। नेकपा स्थायी समितिको बैठक आज फेरि बस्दैछ। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ़ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढ़ीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ़ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई खारेज गरेर पुनस्थापित गर्ने फैसलालाई उच्च मूल्याङ्कन गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो। त्यसै गरी सोही समूहको हिजो बसेको संसदीय दलको अनौपचारिक बैठकले आफ्ना सांसदहरूलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ। बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापनाको फैसलासँगै 13 दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश समेत दिएकाले सो अवधिभित्र जति बेला पनि बैठक हुन सक्ने जानकारी गराउनु भएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेपछि हिजो विज्ञप्ति जारी गर्नुहुँदै उहाँले पार्टी एकता जोगाउन पार्टी मुख्यालय धुमबाराईमा सचिवालय बैठक बोलाउन माग पनि गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ़ बनाउन कांग्रेस सधैँ लाग्ने बताउनु भएको छ। कांग्रेसका पूर्व महामन्त्री महेन्द्र नारायण निधिको 900 जन्म जयन्तीका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौँमा हिजो गरेको विचार गोष्ठीमा सभापति देउवाले लोकतन्त्रलाई सुदृढ़ बनाउने बाटो अदालतले खोलिदिएको बताउनुभयो। सभापति देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा उगर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको पनि स्पष्ट गर्नुभयो। कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लड़ेको पार्टी भएकाले संसद पुनस्थापनाले कांग्रेस खुशी रहेको उहाँले बताउनुभयो। कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनस्थापित संसदमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिल्यै पछि नहट्ने बताउनु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिजो काठमाडौँमा आयोजन गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई समृद्ध बनाउनु जरूरी रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र यन्त्रीकरणबाट उत्पादन बढ़ाउन सकिने र कम जनशक्तिको प्रयोगबाट धेरै काम गर्न सकिने भएकाले यसतर्फ सरकार लागिरहेको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले कृषि विकास र सड़क विस्तारको कामलाई सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढ़ाइरहेकाले अहिले नेपालको अवस्था विगतको भन्दा राम्रो हुँदै गएको पनि उल्लेख गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताउनु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीको 33 वार्षिकोत्सवका अवसरमा उहाँले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताउनु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालमा हालसम्म लक्षित समूहका 85% कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म 4,29,705 व्यक्तिले खोप लगाइसकेका छन्। सरकारले प्राथमिकताका आधारमा खोप प्राप्त गर्न योग्य 72% नागरिकलाई खोप उपलब्ध गराउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन 23 गतिदेखि दोस्रो चरणको कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने जनाएको छ। मन्त्रालयको प्रेस ब्रिफिङमा हिजो स्वास्थ्य सेवा विभागका प्रमुख डाक्टर झलक गौतमले दोस्रो चरणको खोप 55 वर्षमाथिका सबै नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई लगाइने जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। जर्मनीमा कोरोना भाइरसको तेस्रो लहर शुरू भएको छ। केही दिन यता जर्मनीमा कोरोना भाइरसका संक्रमित बढ़ने क्रम तीव्र भएपछि जर्मनीको चान्सलर एन्जेला मर्केलले देशमा कोरोना भाइरसको तेस्रो लहर शुरू भएको बताउनु भएको हो। जर्मनीमा पछिल्लो 24 घण्टामा 10,774 जना कोरोना संक्रमित थपिएका छन्, जबकि अघिल्लो 24 घण्टामा जर्मनीमा 5,763 जना संक्रमित रहेका थिए। संक्रमित थपिने क्रम तीव्र भएपछि जर्मनी सरकारले अत्यावश्यक बाहेकका व्यवसायहरूको बन्दाबन्दीमा कड़ाई गरेको छ। त्यस्तै मुलुकभर जारी खुकुलो लकडाउनलाई मार्च 7 तारीकसम्मका लागि लम्ब्याएको छ। सीमावर्ती देश चेक गणतन्त्र र अस्ट्रियाको सीमा पनि थप कड़ाई गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। उता कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि नेदरल्याण्डमा कर्फ्यूको समय अवधि बढ़ाइएको छ। नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटले नेदरल्याण्डमा अहिले पनि दोस्रो लहरको कोरोना भाइरसको प्रकोप बढ़दो रूपमा रहेकाले भाइरसको रोकथामका लागि कर्फ्यू लगाइएको बताउनुभयो। त्यस्तै भारत सरकारले स्वास्थ्य सावधानी नअपनाए अझै पनि कोरोना भाइरस संक्रमणको अवस्था भयावह हुन सक्ने चेतावनी दिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरी भारतका 9 राज्यमा कोरोना भाइरस महामारीको संक्रमण फैलन सक्ने खतरा अझै कायमै रहेकाले यसको रोकथामका लागि सतर्क रहनुपर्ने जनाएको हो। अफ्रिकी मुलुक घाना विश्व स्वास्थ्य संगठन WHO ले सहयोग स्वरूप उपलब्ध गराएको कोरोना भाइरस विरूद्धको खोप कोभ्याक्स पाउने विश्वकै पहिलो देश भएको छ। WHO ले अफ्रिकी मुलुक घानालाई सेरम इन्स्टिच्यूट अफ इण्डियाबाट उत्पादित कोरोना भाइरस विरूद्धको 6,00,000 डोज कोविशील्ड खोप उपलब्ध गराएको हो। विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 लाख नागेको छ। गत 24 घण्टामा विश्वभर 10,500 भन्दा बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या 25,06,600 नागेको ओल्डोमिटरले जनाएको छ। अब मौसम। आज प्रदेश 1 बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही सोही भागका 1-2 स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुनौं। प्रतिनिधि सभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्णय। परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अघि बढ़ने नेकपा प्रचण्ड नेपाल समूहको निष्कर्ष। देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिले पछि नहट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सब व्यवस्थापन, मृत्युको कारण विश्लेषण लगायतका आधारमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या 619 थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र जर्मनी, नेदरल्याण्ड्स लगायतका मुलुकमा कोरोनाको तेस्रो लहर शुरू, स्वास्थ्य सावधानी नअपनाए कोरोना संक्रमण थप भयावह हुने भारतीय स्वास्थ्य मन्त्रालयको चेतावनी। यसका साथै 9 बजेको समाचार यहीँ पूरा हुन्छ। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।